आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो दुई हात जोडी जय मसीह नमस्कार अनि हार्दिक स्वागत छ यो तपाईहरूको आफ्नै कार्यक्रम मुक्तिको मार्गमा, जहाँ तपाईहरूलाई परमेश्वरको पवित्र धर्मशास्त्र बाइबलको अध्यापन गराइन्दछ क्रमबद्ध र श्रृंखलाबद्ध रूपमा। श्रोता मित्र, आज हामी बाइबल अध्ययन पहिलो इतिहास 11 र 12 अध्यायबाट अध्ययन गर्न गइरहेका छौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ दाउदको शासन। अहिले हामी पहिलो इतिहासको तेस्रो मुख्य विभाजन वा खण्डमा आएका छौं। पहिला 9 अध्यायहरूले अति नै उल्लेखनीय र महत्वपूर्ण वंशवालीहरूको रेकर्ड गरेको थियो। दोस्रो खण्ड खाली 1 अध्याय हो अनि त्यो चाहिँ 10 अध्याय। त्यहाँ चाहिँ साउल राजाको शासनको रेकर्ड हो। परमेश्वरको दृष्टिकोणमा उसले असल काम गरेनन्, उसले परमेश्वरलाई प्रभाव गरेनन्, खुशी तुल्याएनन्। परमप्रभुले उसको मृत्युको रेकर्ड गर्नुहुन्छ, तर हामीलाई उसको कुनै पनि उपलब्धि कामहरूको दिएको छैन। अहिले यो खण्डमा आएका छौ जुनले राजा दाउदको शासनसँग व्यवहार गर्दछ। सबभन्दा पहिले हामी देख्नेछौ 11 र 12 दाउदको वीर मानिसहरू। त्यसपछि अध्याय 13 16 दाउद र सन्दुक, अनि 17 अध्यायमा देख्छौ दाउद र मन्दिर, अनि 18-20 देख्छौ दाउदको युद्धहरू। त्यसपछि हामी देख्छौ अध्याय 21 आफ्ना मानिसहरूको गन्ती लिने काममा दाउदको पाप, अनि अध्याय 22-29 अध्यायमा देख्छौ मन्दिर निर्माणको लागि दाउदको तयारीहरू र सबै आवश्यक सामानहरूको जुटाई। अनि यो इतिहासको पुस्तक दाउद र दाउदको शासनको बारेमा हो। वास्तवमा पहिलो अध्यायहरूमा दिइएको वंशवालीले हामीलाई दाउदसम्म मात्र होइन तर दाउदको परिवारसम्म ल्याउँदछ। अर्को पुस्तक दोस्रो इतिहासले दाउदको लाइनको कथाको पछ्याउनेछ। व्यवहारिक रूपमा उत्तरी राज्य इसरायलतिर तिनीहरूले विद्रोह गरेपछि र दाउदको परिवारको शासनबाट आफैलाई झिकेपछि कुनै पनि ध्यान दिइएको छैन। मित्र, जब हामी यो पुस्तकमा निरन्तर अगाडि अध्ययनलाई बढाउँदछौ तब यो कुरा हामी थाहा पाउनेछौ कि कसरी परमेश्वरले दाउदको जीवनमा खास कुराहरूमा जोड़ दिनुहुन्छ र अन्य कुराहरूमा उहाँ मञ्चित गर्नुहुन्छ। तपाईँले यो कुरा थाहा पाउनुहुनेछ कि पहिलो इतिहास 21 अध्यायलाई दाउदको पाप म भन्दछु। यो पाप बर्सेबासँगको उसको पाप होइन, बरु यो पाप चाहिँ उसले आफ्ना मानिसहरूलाई गणना गर्ने कुरा हो। परमेश्वरको दृष्टिमा महान पाप थियो त्यो। म विश्वास गर्दछु कि यसमा हामीसँग महान आत्मिक पाठ छ। धेरै क्रिस्टियनहरू सोच्दछन् कि केही खास कुराहरू पाप हुन् र अन्य कुराहरूको सम्बन्धमा तिनीहरू कति पनि सोच्दैनन् कि ती पापहरू हुन्। म विश्वास गर्दछु कि जब हामी परमेश्वरको उपस्थितिमा जानेछौ तब हामी यो थाहा पाउनेछौ कि यस सम्बन्धमा हामीसँग गलत विचार रहेको थिएछ, जुन तिनीहरूले महान पाप, अति नै ठूलो पाप सम्झन्थे। त्यो त्यस्तो महान विशाल पाप हुन नसक्ला, र जुन कुरा तिनीहरूले सम्झन्थे पापै होइन, त्यो परमेश्वरको दृष्टिमा पाप रहेछ। दाउदको जीवनमा बर्सेबासँगको उसको पापको बारेमा कोही पनि दाउदतिर आफ्नो औंला ठहराउन सक्छ, अनि परमेश्वरले त्यस पापको निम्ति दण्ड दिनुभयो उसलाई। यो भयंकर पाप थियो, तर परमेश्वरले उसको यो पापको क्षमा दिनुभयो किनभने उहाँका पश्चातापी हृदयसँग तिनी आए। यद्यपि दाउदद्वारा आफ्नो मानिसहरूलाई गर्ने कुरा हाम्रो दृष्टिमा पाप जस्तो नलाग्ला, तर परमेश्वरले यो पाप देख्नुभयो। अनि हामी पछिबाट देख्नेछौ कि किन उहाँले यो पनि महान पाप ठान्नुभयो त। मित्र, यस कुराले हामीलाई वास्तवमा पाप के हो त्यसको विभिन्न दृष्टिकोणको थाहा पाउन प्रेरित गर्नुपर्छ। हामीले यो थाहा पाउन आवश्यक छ, पाप केवल क्रियाहरूको अर्थमा मात्र बुझ्नु हुँदैन, अर्थात त्यो फल्ना फल्ना काम गराए इत्यादि, तर विचारहरू र इरादाहरूका पापहरू पनि हुन्छन्। पापको बारेमा परमेश्वरको दृष्टिकोण कस्तो छ त्यसको बुझ्नको लागि हामीले परमेश्वरको वचन अध्ययन गर्न आवश्यक छ। आउनुहोस् पहिलो इतिहास 11 अध्यायको 1 पद हेरौं। त्यसपछि सारा इसरायल जम्मा भएर हेब्रोनमा दाउद कहाँ आए। तिनीहरूले भने, हामीहरू तपाईँकै हाड नाता हौं। तपाईलाई यादै होला कि समुएलको पुस्तकले इतिहासको यो अवधिको सम्मिलित गरेको छ र हामीलाई भनिएको छ कि दाउदले दक्षिणी प्रान्तमा रहेको यहुदा र बेन्यामिन कुलमाथि 7 साल शासन गरेका थिए र उसको राजधानी हेब्रोन थियो। तर यी सबै विवरण इतिहासको पुस्तकमा उल्लेख गरिएको छैन। किनभने इसरायलमा 12 कुलहरूको एउटै राष्ट्रको रूपमा उहाँ हेर्नुहुन्छ। परमेश्वरको दृष्टिकोणबाट दाउद राजा बने जब तिनी पूरा इसरायलीहरूमाथि राजा बने र इसरायलका 12 कुलहरूले उसलाई ग्रहण गरे र भने, हामीहरू तपाईँकै हाड नाता हौं। दोस्रो पदमा, बितेका समयमा जब सौल अझै राजा नै थिए तब तपाईँले नै इसरायलको सेनालाई युद्धमा अघि बढाउनुभयो अनि परमप्रभु तपाईँका परमेश्वरले तपाईँलाई यसो भन्नुभयो, त मेरो प्रजा इसरायलको गोठाला हुनेछस्, त तिनीहरूका शासक हुनेछस्। ती इसरायलीहरू यसमा परमेश्वरको हातको स्वीकार गरिरहेका छन्। दाउद तबसम्म राजा बन्दैनन् जबसम्म सारा इसरायलीहरूले उसलाई परमेश्वरद्वारा चुनिएको राजाको रूपमा ग्रहण गर्दैनन्। जुन बेन्यामिन र यहुदामाथि उसले शासन गर्न आरम्भ गरेको 7 वर्ष पछिको कुरा थियो। 3 पदमा भनिएको छ, जब इसरायलका सबै धर्मगुरूहरू हेब्रोनमा दाउद राजा कहाँ आए तब त्यहाँ नै तिनले परमप्रभुको सामुने तिनीहरूसित करार बाँधे। परमप्रभुले समुएलको मुखद्वारा भन्नुभए झैं तिनीहरूले दाउदलाई इसरायलमाथि राजा अभिषेक गरे। अहिले उसलाई सारा इसरायलका 12 कुलहरूमध्ये र तिनीहरूमाथि राजा बनाइयो। परमेश्वरको दृष्टिकोणबाट यस समयबाट नै उसले आफ्नो शासनको आरम्भ गरे। 4 पदमा भनिएको छ, दाउद र सारा इसरायल यरूसलेम अर्थात यबुसमा गए। त्यहाँ बस्ने यबुसीहरूले दाउदले त्यो मुलुकको निरीक्षण गरे। दाउदले त्यस मुलुकको बारेमा धेरै कुरा राम्ररी जानेका थिए अनि यरूसलेम नै उसले आफ्नो राजधानी बनाउने चुनेका थिए। यो नै स्थानमा मन्दिर बनिने थियो। यो दाउदको चुनावको स्थान थियो अनि यो परमप्रभुको चुनावको स्थान थियो। मित्र, अगाडि हामी देख्दछौ 5 पदमा, त्यहाँ बस्ने यबुसीहरूले दाउदलाई भने, तपाई यहाँ कहिले आउन सक्नुहुने छैन। तापनि दाउदले सियोनको किल्ला लिइहाले, जसलाई अहिले दाउदको शहर भनिन्छ। दाउदले सियोनको किल्ला लिइहाले र त्यहाँ नै उसले आफ्नो महल बनाए। सियोन पर्वत दाउदको निम्ति अमूल्य कुरा थियो। 6 पदमा भनिएको छ, दाउदले भनेका थिए, यबुसीहरूलाई आक्रमण गर्ने पहिलो मानिस एक सेनापति हुनेछ। त्यहाँ उक्लने पहिलो मानिस सरुयाका छोरा युआब भए, यसैले तिनी सेनापति भए। युआब दाउदको सेवामा नम्बर 1 व्यक्ति थिए। तिनी दाउदको सल्लाहकार थिए र तिनी नम्बर 1 सेनापति थिए जसले सेनाहरूको अगुवाई गरे। तिनी दाउदका वीर मानिसहरू मध्ये एक थिए। तपाईँले यादै होला, हामीलाई उसको साहसी कार्यहरूको बारेमा भनिएको छ। जब तिनी सर्वप्रथम दाउदका आएथे, उसले दाउदको निम्ति वीरतापूर्वक लड़ाई गरेथे र सेनाहरूको अगुवाई गरेथे। यो मानिस सेनापति बने। अनि 7 पदमा भनिएको छ, दाउदले त्यस किल्लालाई नै आफ्नो निवासस्थान बनाए, यसै कारण मानिसहरूले त्यसलाई दाउदको शहर भने। दाउदको शहर वास्तवमा सियोन पर्वत क्षेत्र हो। यो निश्चय छ कि त्यहाँ नै दाउदको महलको निर्माण गरिएको थियो। दाउदले सियोन पर्वतलाई प्रेम गर्थे। 8 पदमा भनिएको छ, तिनले टेवा दिने गाराहरूबाट चारैतिरको पर्खालसम्म किल्लाका वरिपरि शहर बनाए र युआबले चाहिँ बाँकी शहरको पुननिर्माण गरे। युआब खाली दाउदको सेनाहरूका सेनापति र इन्चार्ज मात्र थिएनन्, तिनी नगर भवन निर्माणको पनि इन्चार्ज थिए। 9 पदमा भनिएको छ, अनि दाउद झनझन शक्तिशाली हुँदै गए किनभने सर्वशक्तिमान परमप्रभु तिनीसित हुनुहुन्थ्यो। दाउदले इसरायल राष्ट्रलाई त्यस्तो स्थानमा ल्याए जहाँ यो महान राज्य भयो र पूरा विश्वभरि महान प्रभाव त्यसले छोड्यो। दाउदले त्यो जग बसाले जुनमा सुलेमानले त्यस दिनको संसारमा साक्षी वा गवाही दिन योग्य भए। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ दाउदका वीर मानिसहरूको सूची। दाउदका वीर मानिसहरू ती थिए जो उसको अस्वीकार र इन्कारको समय अवधिमा जब उसलाई अपहेलना गरिएको थियो, त्यागिएको थियो, त्यस बेलामा पनि उनी कहाँ आएथे। अहिले दाउदलाई राजाको पदको स्थानमा माथि उठाइएको छ र तिनीहरूलाई पनि उच्च पदमा माथि उठाइएका छन्। मित्र, आज प्रभु येशु ख्रिष्ट आफ्नो नाउँमा मानिसहरूलाई बोलाइरहनु भएको छ र तिनीहरू उहाँको वीर मानिसहरू हुन् अनि यी दिनहरू ख्रिष्टको इन्कार अस्वीकारको दिन हो। उहाँको आफ्नै जातिहरूले भने यो मानिसले हामी माथि शासन गरेको हामी चाहँदैनौ। उहाँले आफ्नो राजाहरूको राजा प्रभुहरूका प्रभुको पद वा ओहदाको भार लिइरहनु भएको छैन। दाउद पनि अस्वीकार गरिएको व्यक्ति थिए, इन्कार गरिएको व्यक्ति थिए, यद्यपि तिनलाई इसरायलको अभिषिक्त राजा भए तापनि। साउल अझैसम्म शासन गरिरहेका थिए। परमेश्वरले उसलाई असल बनिनु हरपल अवसर दिनुभयो, तर तिनले त्यो गरेन। ती सालहरूको अवधिमा दाउद आफ्नो जीवन बचाउन भागिरहेका थिए। त्यो उसको अस्वीकार गराइ वा इन्कार गराइको अवधि थियो। अनि त्यस बेला विभिन्न स्थितिबाट मानिसहरू तिनीका आए र उसको सेनामा गाभिए। तिनीहरू दाउदका महान वीर मानिसहरू बने। आज हाम्रो दिनमा ख्रिष्ट विश्वासद्वारा इन्कार गरिएको छ र विश्वद्वारा इन्कार गरिएको छ, संसारले उहाँलाई इन्कार गरिएको छ। यो कुरा सर्वविदितै छ, तर यस अवधिमा उहाँले आफ्नो नाउँमा मानिसहरूलाई बोलाइरहनु भएको छ। उहाँ आज हाम्रो उद्धारकर्ता, हाम्रो स्वामी हुनुहुन्छ र हामीले उहाँ आफ्नो राजा पदको स्थानमा नैजेलसम्म हामीले पर्खनु पर्नेछ, प्रतीक्षा गर्नुपर्नेछ। त्यसपछि हामीलाई भनिएको छ हामी उहाँसँग शासन गर्नेछौ। जबकि हामी प्रभुलाई इन्कार अस्वीकार गरिनु भएकोले हाम्रा प्रभु, म जान्दिन कि किन संसारमा केही विश्वासीहरू शहरमा गाउँमा अति नै जनप्रिय व्यक्ति बन्ने प्रयास गर्दछन्। तिनीहरू यो हुन सक्दैनन्। प्रभु येशूले भन्नुभयो, जबकि विश्वले उहाँलाई घृणा गरेकोले यसले अरूलाई पनि घृणा गर्नेछ। यदि आज तपाईँ संसारसँग जनप्रिय हुनुहुन्छ भने, लोकप्रिय हुनुहुन्छ वा मनपर्दो व्यक्ति हुनुहुन्छ भने, यो समय आफैलाई राम्ररी न्यालेर हेर्ने समय हो। स्वर्गीय डाक्टर बबले भन्ने गर्थे, म कुनै व्यक्तिलाई उससँग भएको मित्रहरूद्वारा होइन, तर कति उससँग शत्रुहरू छन् त्यस अनुसार निर्णय गर्दछु वा इन्साफ गर्दछु। यदि तपाईसँग ठिक प्रकारका शत्रुहरू छन् भने तपाईँ सही ठिकठाक प्रकारका विश्वासी हुनुहुन्छ। मेरो मित्र, यदि तपाईँ प्रभु येशूमा सत्य विश्वासी हुनुहुन्छ भने तब शैतानको भीड झुण्ड तपाईँको शत्रुहरू हुनेछन्। तपाईँ र म ख्रिष्टको इन्कार वा अस्वीकार गराएको दिनमा रहेका छौं र उहाँ अझै आफ्ना वीर मानिसहरूलाई बोलाइरहनु भएको छ। अनि दाउदको वीर मानिसहरू मध्ये तीन ती व्यक्तिहरू थिए जसले शत्रुहरूको तम्बुबाट, कैम्पबाट छिरी गएर बेथलेमको इनारबाट पानी दाउदलाई ल्याइदिए। यो महान र अति नै साहसिक कार्य हो र यो महान भयानक कथा पनि हो। 15-19 पदमा भनिएको छ, ती 30 मुख्य मानिसहरू मध्ये 3 अदुल्लामको ओडारमा भएको पहारामा दाउदसँग मिल्नलाई गएका थिए। त्यस बेला पलिस्तीहरू रपाईको बेसीमा छाउनी बनाएर बसेका थिए। दाउद चाहिँ गढीमा थिए र पलिस्तीको फौज बेथलेममा थियो। दाउद साह्रै तिर्खाए र तिनले कराएर भने, बेथलेमको मूल ढोकाको छेउमा भएको कुवाबाट पानी पिउन पाए त हुन्थ्यो। यसैले ती 3 वीरहरू पलिस्तीहरूका पंक्तिबाट छिरी गएर बेथलेमको मूल ढोकामा त्यसको छेउको कुवाबाट पानी उघाएर दाउद कहाँ ल्याए। तर दाउदले त्यो पिउन इन्कार गरे। बरु तिनले त्यो पानी परमप्रभुको अघि खन्याएर भने, के मैले यी मानिसहरूको रगत पिउने? परमेश्वरले मलाई यस्तो काम गर्नबाट रोकुन्। तिनीहरूले त यो पानी आफ्नो ज्यानको खतरामा ल्याएको हुन्। यसैले तिनले त्यो पिउन चाहेनन्। यो 3 वीर मानिसहरूका वीरताको काम यस्तै थियो। दाउद बेथलेममा हुर्के बढेका थिए। त्यो उसको आफ्नो गाउँ थियो। प्रवेशद्वार नेर त्यहाँ कुवा थियो र धेरै पल्ट आफ्ना भेडा बाख्राहरू वनमा चराइसकेपछि तिनी तिर्खाएर आफ्नो गाउँमा फर्किँदा त्यहाँ रोकिएर पानी पिउँथे। अहिले त्यो स्थान पलिस्तीहरूद्वारा घेराउ गरिएको छ र तिनी त्यस कुवाको पानी पिउन जान सक्दैनथे। तिनले भने, त्यस कुवाको पानी पिउन पाए त कति आनन्द हुने थियो। यो खालि एक उसको कामना थियो, अभिलाषा थियो, आज्ञा थिएन। अहिले यी 3 वीर मानिसहरू पलिस्तीहरूका पंक्तिबाट छिरी गएर बेथलेमको मूल ढोकाको छेउको कुवाबाट उघाएर दाउदका पानी ल्याए। तर चाखलाग्दो कुरा यो छ कि त्यो पानी दाउदले पिएन, बरु त्यो दाउदले परमप्रभुलाई चढाए। यसबाट हामी केही समानताहरू बनाउन सक्छौ। येशू बेथलेममा जन्मनु भएको र उहाँ बेथलेम बाटोको पानी हुनुहुन्थ्यो, अर्थात जीवनको पानी। त्यहाँ धेरै ख्रिष्टका वीर मानिसहरू छन् जसले त्यो जीवनको पानी येशू ख्रिष्टलाई त्रिषित प्यासी संसारमा लगे। उदाहरणको लागि लिभिङ स्टोन, हेनरी मार्टिन, विलियम क्यारी इत्यादि, जो भूतकालमा मिशनरीहरू थिए, प्रचारकहरू थिए, जसले विश्वको सबै प्यासी त्रिषित जग्गाहरू हुँदो जीवनको पानी ख्रिष्टको सुसमाचार लगेथे। मित्र, प्रभुले तिनीहरूको नाउँको रेकर्ड गर्नुभएको छ। तिनीहरू वीर मानिसहरू थिए। यो कुराको ध्यान दिऊ,
जब दाऊदले केवल बेतलेमको कुवाको पानी पिउने कामना गरे, पिउने मात्र कामना गरेथे, उसले कहिले पनि त्यस्तो स्थितिमा आज्ञा दिने थिएन। तर हाम्रा प्रभुले जीवनको पानी सारा संसारमा लाने आज्ञा गर्नुभएको छ। अनि हामीले यससँग के गरिरहेका छौं त, कि उहाँको आज्ञाहरूको पालन गरिरहेका छौं? हजुर, जब त्यो पानी त्यस जोखिमपूर्ण स्थितिमा दाऊद कहाँ ल्याइयो, तब दाऊदले के गरे? उसले पिएन। दाऊद स्वार्थी थिएन। कुनै सन्देह छैन कि उसका मानिसहरूले उसलाई प्रेम गर्दैनथे। तिनीहरू उसको निम्ति जस्तो सुक्कै जोखिम लिन पनि तयारी थिए, किनभने दाऊद स्वयं नै तिनीहरूको निम्ति जुनसुकै कष्टहरू सहन इच्छुक थिए। उसले त्यो पानीको पिउन सक्दैन, किनभने उसका मानिसहरूसँग पिउने पानी छैन, र उसले तिनीहरूसँग उसको आफ्नै स्थान लिन चुन्दछन्। भजन संग्रह 22:14 पदले हामीलाई भन्दछ, जब प्रभु येशु क्रूसमा मर्नुभयो, उहाँले भन्नुभयो, म त पानी झै पोखिएको छु। उहाँले आफ्नो जीवन पानी झै खन्याउनुभयो। उहाँले यस पृथ्वीमा हामी जस्तै आफ्नो स्थान लिनुभयो। उहाँले हाम्रो नर्कको लिनुभयो, ताकि हामी उहाँको स्वर्गीय बाँड्न सकौं, पाउन सकौं। अनि मित्र, यदि तपाईँ उहाँद्वारा पुरस्कृत हुनुहुनेछ भने हामीले उहाँको निम्ति बलिदान गर्नुपर्छ। अहिले 12 अध्यायतिर पनि हामी लागिहालौं। यहाँ खालि एउटा मात्र वीर मानिसको वीरताको उदाहरण म टिप्न चाहन्छु। त्यहाँ गादको कुलका केही मानिसहरू थिए जो दाऊद कहाँ उसको इन्कार र अस्वीकारको समयमा, उसलाई हेला गरेको, अपहेलना गरेको, उसको दुःखको समयमा उनी कहाँ आएथे। तिनीहरूको बारेमा यो रेकर्ड गरिएको छ, पहिलो इतिहास 12:14-18 पदमा, यी गादीहरू सेनाका सेनापतिहरू थिए। तिनीहरू मध्येका सबैभन्दा साना 100 दाँजो गर्न सक्ने र सबैभन्दा ठूला चाहिँ 1,000 दाँजो गर्न सक्ने थिए। यिनीहरू तीनै मानिसहरू थिए जसले पहिलो महिनामा जब यर्दन नदी त्यसका सबै किनारसम्म बढ़ेर भरिएको थियो, तब यर्दन तरेर त्यसका पूर्व र पश्चिमका बेसीहरूमा बस्ने सबै मानिसहरूलाई भगाएर धपाए। बेन्यामिन र यहुदाका कुनै कुनै मानिसहरू पनि गढीमा दाऊद कहाँ आए। दाऊद तिनीहरूलाई भेट्न बाहिर निस्किएर भने, यदि तिमीहरू मलाई सहायता गर्न शान्तिमा आएका हौ भने म तर्फ लाग र म तिमीहरूलाई स्वागत गर्नेछु, तर यदि म कुनै हत्याको दोषी नहुँदै पनि तिमीहरू धोकेबाजी गरेर मलाई मेरा शत्रुहरूको हातमा दिन आएका हो भने हाम्रा पुर्खाका परमेश्वरले यो हेरेर न्याय गरून्। त्यसै बेलामा ती 30 मध्येका प्रधान अमासाईलाई आत्माले प्रेरणा दिनुभयो र तिनले यसो भने, हे दाऊद, हामी तपाईँतर्फ हौ, हे यिसैको छोरो, हामी तपाईँका साथ छौं, तपाईँको सफलता र तपाईँका सहायकहरूलाई सफलता, किनभने तपाईँका परमेश्वर नै तपाईँका सहायक हुनुहुन्छ। यसै कारण दाऊले तिनीहरूलाई स्वागत गरे र आफ्ना लुटपिट गर्ने दलहरूका अगुवा तुल्याए। यहाँ ती मानिसहरूको झुण्ड छ जो दाऊद कहाँ आएथे। तिनीहरू बाढ़को समयमा यर्दन नदी तरेथे। अहिले दाऊद तिनीहरूलाई भेट गर्न गए। दाऊद जान्दैनन् कि तिनीहरू उसका शत्रुहरू या मित्रहरू थिए। उसले भावमा भने, यदि तिमीहरू मलाई हान्ति गर्न सोच्छौ भने म तिमीहरूलाई खत्तम गर्नेछु। तिनीहरूले भने, ओहो होइन दाऊद, हामी तपाईँको पक्षमा हुनेछौ, तपाईँको साथमा हामी हुनेछौ। तिनीहरू दाऊदको निम्ति जिउन चाहन्थे। तिनीहरू उसको पक्षमा र उसको सेवामा हुन चाहन्थे। धेरै क्रिस्चियनहरू जो प्रभुको सेवामा हुन चाहन्छन्, तिनीहरू सोच्दछन् कि यो खालि व्यस्त हुने कुरा हो। तर खास विषय हो, के तपाईँ ख्रिष्टको निम्ति जिउन चाहनुहुन्छ? त्यही नै यी गात वंशीहरू दाऊदलाई भनिरहेका थिए। हामी तपाईँको पक्षमा हुन चाहन्छौ दाऊद, हामी आफैलाई तपाईँ कहाँ समर्पण गर्न र तपाईँको निम्ति जिउन चाहन्छौ। हामी यो आत्मिक लागूलाई एकदमै अगाडि बोक्न सक्छौ। ख्रिष्टले तपाईँलाई आफ्नो मृत्यु र पुनरुत्थानद्वारा यर्दन नदी पार ल्याउनु भएको छ र उहाँले तपाईँलाई आत्मिक आशिषले आशिषित दिनुभएको छ। तर तपाईँ ख्रिष्टन जीवन जिउन संसारमा फर्कनुपर्छ। प्रभु येशूले आफ्ना जनहरूको निम्ति प्रार्थना गर्नुभयो। युहना 17:15 पदमा, तपाईँले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म विन्ती गर्दिन, तर तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस्। तपाईँ र मैले यहाँ नै ख्रिष्टन जीवन जिउनु पर्छ। मित्र, तपाईसँग ख्रिष्टन जीवन जिउने कुनै उक्तम स्थान कहीँ छ भने त्यो स्थान यो पृथ्वीमा नै हो, यो संसारमा नै हो। अनि यो गर्नलाई तपाईँले आफैलाई ख्रिष्टका अर्पण गर्नुपर्नेछ। आज ख्रिष्टन जीवन जिउने आइडिया, विचार एक प्रकारको सस्तो र साधारण कुरा भएको छ। यो सम्झौता पाखण्डपन हो, तर यो बिल्कुल गलत हो। तपाईँले पानीको तरेर पार तर्नुपर्नेछ। यसले तपाईँबाट केही किम्मतको मूल्यको माग गर्दछ, केही बलिदानको माग गर्दछ, त्यागको माग गर्दछ।
तपाई त्यस कहाँ जानुपर्छ जो दाउद भन्दा महान थिए अर्थात ख्रिस्टतिर र आफैलाई समर्पण गर्नुपर्छ।
प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।